الحمد لله رب العالمين، والصلاة والسلام على من كان نبيا وآدم بين الماء والتين وعلى آله وأصحابه أجمعين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج ہم آپ کے سامنے ایک عظیم المرتبت شخصیت خیر التابعین امام العاشقین حضرت خواجہ اویس قرنی رضی اللہ تعالیٰ عنہ کے متعلق بیان کریں گے. رسول اللہ صلی اللہ علیہ وسلم کے ایک ایسے نادیدہ عاشق کہ جنہوں نے آپ صلی اللہ علیہ وسلم کی زیارت نہیں کی، لیکن نبی پاک علیہ الصلوۃ والسلام سے بے حد محبت کی، اور اللہ کے حبیب علیہ الصلوۃ والسلام نے آپ کے فضائل بیان فرمائے. آئیے ذرا دیکھیں کہ اس عظیم الشان شخصیت کے متعلق نبی پاک علیہ الصلوۃ والسلام نے کیا فرمایا، اور ان کے حالات، ان کے واقعات، ان کے فضائل، ان کے مناقب کیا کیا ہیں. خیر التابعین امام العاشقین حضرت خواجہ اویس قرنی رضی اللہ تعالیٰ عنہ وہ عظیم ہستی ہیں جن کی فضیلت نبی پاک علیہ الصلوۃ والسلام نے بیان فرمائی. آپ کا اسم مبارک اویس، اور ایک روایت کے مطابق آپ کا اسم گرامی عبداللہ. والد محترم کا نام عامر اور والدہ محترمہ کا نام بدار رضی اللہ تعالی عنہا ہے. تاریخ ولادت کے سلسلے میں بہت سی روایات ہیں، اور تاریخ آئینہ تصوف کے مؤلف نے یہ لکھا ہے کہ آپ رضی اللہ تعالی عنہ کی ولادت 19 ذی الحج 35 ہجری میں بروز جمعۃ المبارک بیت المقدس میں ہوئی. ابھی آپ کم سن تھے کہ والد محترم کا سایہ سر سے اٹھ گیا، یعنی ان کا وصال ہو گیا. اسی لیے والدہ محترمہ نے آپ کی تربیت کی، جو کہ ضعیف بھی تھی اور نابینا بھی تھی. آپ کے نام کے ساتھ ایک لفظ ہے قرنی. اس کی وجہ تسمیہ یہ ہے کہ قرن ایک بستی کا نام ہے جو یمن کے قریب واقع ہے. یہ بستی ایک شخص قرن بن رومان بن نامیہ بن مراد کے نام سے منسوب تھی، اور روایت میں آیا کہ یہ جو تھے قرن بن رومان بن نامیہ بن مراد، یہ حضرت اویس قرنی رضی اللہ تعالیٰ عنہ کے اجداد میں سے تھے. اور بعض مورخین نے یہ بھی لکھا کہ قرن ایک محلے کا نام ہے، آپ وہیں رہتے تھے، اسی لیے یہ لفظ آپ کے نام کے ساتھ خاص ہو گیا، تو قرن کی وجہ سے قرنی آپ کے نام کے ساتھ لکھا جانے لگا. تو حضرت اویس قرنی رضی اللہ تعالی عنہ. اس کے متعلق ایک دوسری روایت جو حضرت جلال الدین بن محمود اویسی رحمت اللہ علیہ نے اپنے رسالہ بحر الرموز میں لکھی ہے، وہ فرماتے ہیں کہ قرن یمن میں ایک محلہ ہے جہاں پہلے ہل چلایا گیا زمین کی کھیتی باڑی کے لیے، اور جب ہل چلا تو وہاں سے بیل کا ایک سینگ نکلا، اور بیل کے سینگ کو عربی میں قرن یا قرن کہتے ہیں، مختلف اس میں تلفظ ہیں. بہرحال، تو اسی لیے اس کا نام قرن رکھا گیا، کیونکہ حضرت اویس قرنی رضی اللہ تعالیٰ عنہ اسی محلے میں رہائش پذیر تھے، وہیں رہتے تھے، اسی نسبت سے آپ کو قرنی کہا جانے لگا. تو آپ کا نام ہوا حضرت اویس قرنی رضی اللہ تعالی عنہ. نبی پاک علیہ الصلوۃ والسلام نے آپ کے لیے بشارت دی، صحیح مسلم شریف کے باب اویس قرنی اس نے، اور مشکات شریف کے خصوصی باب میں یمن کا ذکر ہے، اور وہیں یہ حدیث موجود ہے کہ حضرت عمر رضی اللہ تعالیٰ عنہ سے روایت ہے کہ نبی پاک علیہ الصلوۃ والسلام نے فرمایا ان رجلا یاتیکم من الیمن یقال له اویس، کہ ان قریب ایک شخص یمن سے آئے گا جس کا نام اویس ہوگا. یہ کافی طویل روایت ہے. फरमाया कि वो यमन में अपनी बूढ़ी माँ के साथ रहता है, उसके बदन में सफेदी यानी बर्स की बीमारी थी। उसने फिर अल्लाह ताला से दुआ की और अल्लाह तबारक व ताला ने उस दुआ की वजह से उसके बदन से उस सफेदी को, उस बीमारी को ख़त्म कर दिया। सिर्फ एक दिरहम या दीनार उसके बराबर निशान रह गया, यानी उसके बराबर सफेदी का निशान उनके जिस्म पर रह गया। फरमाया, पर तुम में से जो शख्स उवैस से मिले उसे चाहिए कि अपने लिए मग़फ़िरत की दुआ कराए। ये नबी पाक अलैहिस्सलाम की बशारत है हज़रत उवैस क़रनी रज़ी अल्लाह ताला अन्हु के मुतालिक। आपका हुलिया मुबारक मुख्तलिफ उलमा ने और मौरखीन ने जो आपका हुलिया लिखा है और अहादीस में भी कुछ बयान हुआ है उसकी रोशनी में हम आपके सामने बयान कर रहे हैं, लिखते हैं कि रंगत सफ़ेदी माइल गंदमी होगी, कद दरमियाना होगा, दोनों शानों के दरमियान खासा फासला होगा, आँखों की रंगत नील गूँ होगी, दाया हाथ बाएं हाथ पर रखा हुआ होगा, आँखें सजदा गाह पर लगी हुई होंगी, गिरियाजारी करता होगा, थोड़ी सीने के जानिब झुकी हुई होगी, जिस्म पर दो पुराने कपड़े होंगे जो वो पहनेगा, यानी उनका लिबास सिर्फ दो पुराने कपड़े, क्योंकि वो नहायत आजी इनके सारी इख्तियार किए हुए थे, फ़कीरी उन्होंने इख्तियार की थी, तो लिबास भी उनका सिर्फ दो पुराने कपड़े थे, एक पैजामा और दूसरी चादर जो ऊपर ओढ़ लिया करते थे। दुनिया में उसे कोई नहीं जानता लेकिन आसमानों में उसकी बड़ी शोहरत है, अगर वो किसी बात पर कसम खा ले तो अल्लाह ताला उसकी कसम को सच कर दिखाएगा। यानी ये अहादीस में जो कुछ बयान हुआ ये उसका खुलासा हमने आपके सामने बयान किया। हज़रत उवैस क़रनी रज़ी अल्लाह ताला अन्हु के मुतालिक तज़किरतुल औलिया में हज़रत शेख फरीदुद्दीन अत्तार रहमतुल्लाह अलैह हुज़ूर अलैहिस्सलाम की एक रिवायत सरकार की हदीस बयान करते हैं और फरमाते हैं कि नबी पाक अलैहिस्सलाम ने फरमाया, मेरी उम्मत में एक ऐसा शख्स भी है जिसकी शफाअत से कबीले रबी और मुदिर की भेड़ों के बालों के बराबर गुनाहगारों को बख्श दिया जाएगा। जब सहाबा इकराम रिज़वानुल्लाह ताला अलैहिम अजमईन ने नबी पाक अलैहिस्सलाम से यह मालूम किया कि वो कौन सा शख्स है और वो कहाँ पर मुकीम है, तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, वो अल्लाह ताला का एक बंदा है। सहाबा इकराम ने अर्ज़ की, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम फिदा का उम्मी व अबी, सरकार हमारे माँ बाप कुर्बान, हम सब भी अल्लाह ताला के बंदे हैं, ये फरमाइए कि उसका असल नाम क्या है। आपने फरमाया, वो उवैस क़रनी है। सहाबा इकराम ने पूछा, क्या कभी वो आपकी खिदमत में हाजिर हुए? इसके जवाब में आका दो जहां सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कभी नहीं, लेकिन ज़ाहिरी तौर के बजाय बातनी तौर पर उसको मेरे दीदार की सआदत हासिल हुई है और मुझ तक उसके ना पहुंचने की दो वजूहात हैं, अव्वल गलबे हाल और दोयम ताज़ीम शरीयत, क्योंकि उसकी वालदा मोहतरमा ज़ईफ और नाबीना हैं, उवैस क़रनी शुतरबानी के ज़रिए अपने लिए माश हासिल करता है। फिर आप सल्लल्लाहु अलैहि वसल्लम ने हज़रत अबू बकर सिद्दीक़ रज़ी अल्लाह ताला अन्हु की जानिब मुतवज्जो होकर फरमाया, तुम उससे ना मिल सकोगे लेकिन उमर और अली रज़ी अल्लाह ताला अन्हुमा, फरमाया ये उससे मुलाकात करेंगे और उसकी शनाख्त तारुफ ये है कि उसके पूरे जिस्म पर बाल हैं, हथेली के बाएं पहलू पर एक दिरहम के बराबर सफ़ेद रंग का निशान है लेकिन वो बर्स का दाग नहीं है, लिहाजा जब भी उनसे मुलाकात करो मेरा सलाम पहुंचाने के बाद मेरी उम्मत के लिए दुआए मगफरत के लिए उनसे कहना। इससे यह पता चला कि हजरत उवैस करनी रजी अल्लाह ताला अन्हु का क्या मकाम और क्या उनका मर्तबा है। आपकी शान यह है कि हजरत शेख फरीदुद्दीन अतार अपनी किताब तज़किरतुल औलिया में फरमाते हैं कि हजरत उवैस करनी रजी अल्लाह ताला अन्हु की तारीफ में नबी पाक अलैहिस्सलाम की एक हदीस शरीफ, जिसका मफहूम यह है कि सरकार ने फरमाया, महशर के रोज 70,000 मलाइका होंगे और वो 70,000 मलाइका आपके हम शक्ल होंगे, ताकि हजरत ख्वाजा उवैस करनी रजी अल्लाह ताला अन्हु की शनाख्त ना हो सके। सिर्फ उस शख्स को शनाख्त होगी जिसको अल्लाह ताला उनके दीदार से मुशर्रफ करना चाहेंगे, और ये इस वजह से होगा कि आपने सारी जिंदगी खलवत नशीन होकर मखलूक से पर्दा पोशी इख्तियार करते हुए गुजारी। आपके ईमान लाने का वाकया ये है, दीगर कुतुब में जब हमने आपकी सीरत का मुताला किया और देखा तो किसी भी किताब में बाकायदा आपके ईमान लाने का वाकया मौजूद नहीं है। हाँ, इतना ज़रूर है कि जब नबी पाक अलैहिस्सलाम ने ऐलान नबुवत फरमाया और इस्लाम की रोशनी फैलना शुरू हुई और लोग जोग दर जोग इस्लाम के साए में आने लगे, दारे इस्लाम में दाखिल होने लगे, तो यही रोशनी यमन में पहुंची और यमन के लोग भी अपनी पुरानी रविश को छोड़कर, तर्क करके, अपने पुराने मामलात, पुराने मज़हब को तर्क करके दीन इस्लाम की जानिब रागिब हुए और उन्होंने सच्चे दिल के साथ इस्लाम कबूल किया। उन्हीं लोगों में हज़रत उवैस करनी रजी अल्लाह ताला अन्हु भी थे। सिर्फ इतना वाक़या कुतुब में मौजूद है कि आपने वहाँ इस्लाम कबूल किया और उसी वक्त से नबी पाक अलैहिस्सलाम की सच्ची मोहब्बत उनके दिल में घर कर गई और हुजूर पुरनूर सल्लल्लाहु अलैहि वसल्लम से बड़ी मोहब्बत वो फरमाते थे। सरकार दो आलम अलैहिस्सलाम ने यमन के लिए दुआ भी की और हज़रत फरीदुद्दीन अत्तार रहमतुल्लाह अलैह अपनी किताब तज़किरतुल औलिया में फरमाते हैं कि नबी पाक अलैहिस्सलाम अक्सर ग़ुरूब आफ्ताब के वक्त सहाबा इकराम रिज़वानुल्लाह ताला अलैहिम अजमईन के हमरा शहर से बाहर तशरीफ़ लाते, यमन की जानिब इशारा करके इरशाद फरमाते, इन्नी लाजिदुन नफ्सर रहमानी मिन क़िबल यमन, मुझे यमन की तरफ से अल्लाह ताला की खुशबू आ रही है। और यमन में ही हज़रत उवैस करनी रज़ी अल्लाह ताला अन्हु थे, आपका ताल्लुक़ वहीं से था। हुजूर पुरनूर अलैहिस्सलाम ने क्योंकि आपके ये फजाइल बयान फरमाए थे, इसीलिए हजरत उमर रजी अल्लाह ताला अन्हो और हजरत अली शेर खुदा रजी अल्लाह ताला अन्हो आपसे मुलाकात के लिए गए। एक रिवायत में आता है कि हजरत फारूक आजम रजी अल्लाह ताला अन्हो ने जब हज के लिए लोग आए तो आपने वहां यह ऐलान किया कि तुम में यमन के लोग मौजूद हैं। उन्होंने अर्ज किया, अमीरुल मोमिनीन, बेशक मौजूद हैं। तो आपने फरमाया कि तुम यमन वालों में कोई शख्स उवैस को जानता है? एक शख्स है जिसका नाम है उवैस करनी, क्या तुम उसको जानते हो? एक शख्स खड़ा हुआ, उसने कहा, या अमीरुल मोमिनीन, या खलीफतुल मुस्लिमीन, वैसे तो किसी ऐसे शख्स को नहीं जानते, लेकिन हाँ एक दीवाना है जिसे लोग दीवाना कहते हैं, उसके बाल घर से अटे हुए होते हैं, वो लिबास भी फकीराना पहनता है, सिर्फ एक चादर ओढ़ता है और शुतरबानी करता है, जब लोग हंसते हैं तो वो रोता है और जब लोगों को रोते हुए देखता है तो वो हंसता है, गालिबन उसी का नाम उवैस है। हजरत उमर रजी अल्लाह ताला ने फरमाया, तुम जाकर उसे तलाश करो। अच्छा, उसने ये भी कहा कि वो वीरानों में रहता है, वो लोगों के सामने बहुत कम आता है, हमने सुना है कि इस किस्म का एक आदमी है लेकिन हमने उसे देखा नहीं है। سیدنا فاروق اعظم رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ تم جا کر اسے تلاش کرو اور اگر وہ تمہیں مل جائے تو میرا سلام اور میرے واسطے سے آقا دو جہاں صلی اللہ علیہ وسلم کا سلام اس تک پہنچا دینا. کہ سرکار نے مجھ سے کہا تھا کہ سلام پہنچا دے, اب میں تم سے کہتا ہوں کہ میرا سلام اور نبی پاک علیہ الصلوۃ والسلام کا سلام اس تک پہنچا دے. تو روایت میں آتا ہے کہ وہ لوگ جب واپس گئے انہوں نے جا کر حضرت اویس قرنی رضی اللہ تعالیٰ عنہ کو تلاش کیا, ان کو مل گئے. انہوں نے امیر المومنین حضرت عمر رضی اللہ تعالیٰ عنہ کا سلام پہنچایا اور ان کے ذریعے نبی پاک علیہ الصلوۃ والسلام کا سلام بھی ان کو پہنچایا. آپ نے یہ سنا تو آپ پر ایک کیفیت طاری ہو گئی اور فرمایا کہ عمر نے مجھے لوگوں میں ظاہر کر دیا, عمر نے میری شہرت کر دی. اس قسم کے الفاظ آپ کی زبان مبارک سے نکلے اور آپ نے سلام کا جواب دیا اور آپ پر ایک کیفیت طاری ہو گئی سرکار دو عالم علیہ الصلوۃ والسلام کا ذکر مبارک سن کر. دور خلافت راشدہ میں حضرت عمر بن خطاب رضی اللہ تعالیٰ عنہ اور حضرت علی کرم اللہ تعالیٰ وجہ الکریم کوفہ پہنچے. اہل یمن سے حضرت اویس قرنی رضی اللہ تعالیٰ عنہ کا پتہ معلوم کیا, ان سے پوچھا. کسی نے کہا ہم نہیں جانتے, کسی نے کہا ایک دیوانہ ہے آبادی سے دور رہتا ہے. تو یہ لوگ سفر کرتے کرتے وہاں پہنچ گئے. انہوں نے دیکھا کہ ایک شخص نماز میں مشغول ہے, یہی حضرت اویس قرنی رضی اللہ تعالیٰ عنہ تھے. لوگوں نے کہا تھا کہ وہ شتربانی کرتا ہے اور نبی پاک علیہ الصلوۃ والسلام نے بھی ان کی جو نشانیاں بیان کی تھیں, فرمایا تھا ان کے جسم پر بال ہوں گے, ان کے دائیں ہاتھ پر سفید داغ ہوگا, وہ عاجزی اور انکساری اور گریہ وزاری کریں گے, عبادت میں نہایت انہماک کریں گے, وہ شتربانی کریں گے اور اسی کے ذریعے اپنا ذریعہ معاش وہ اسی کو بنائیں گے, اور دیگر نشانیاں تھیں. یہ دونوں حضرات جب وہاں پہنچے تو انہوں نے حضرت اویس قرنی رضی اللہ تعالیٰ عنہ کو ایک ویرانے میں پا لیا. روایت میں آتا کہ انہوں نے دیکھا کہ وہ نماز پڑھ رہے ہیں حد درجہ خشوع اور خضوع کے ساتھ. یہ لوگ انتظار کرتے رہے. جب نماز سے فارغ ہوئے تو حضرت عمر رضی اللہ تعالیٰ عنہ آگے بڑھے, آپ نے ان کو سلام کیا, انہوں نے جواب دیا. پوچھا آپ کا نام, فرمایا عبداللہ, یعنی مطلب یہ تھا کہ میں اللہ کا بندہ ہوں. تو حضرت عمر رضی اللہ تعالیٰ عنہ نے پوچھا نہیں, ہم آپ کا اصل نام جاننا چاہتے ہیں. فرمایا اویس. انہوں نے کہا ہاں یہ ٹھیک, اپنا ہاتھ دکھائیے. انہوں نے ہاتھ دکھایا تو جو نشانی نبی پاک علیہ الصلوۃ والسلام نے بتائی تھی کہ ایک سفید نشان ہوگا, وہ نشان موجود تھا. دوسری نشانی بھی پوری ہو گئی. اسی طرح جب یہ نشانی آپ نے دیکھی تو حضرت عمر رضی اللہ تعالیٰ عنہ نے ان کے دست مبارک کو بوسہ دیا. روایت میں آتا ہے کہ سرکار دو عالم علیہ الصلوۃ والسلام نے اپنا لباس مبارک, ایک روایت میں آئے کہ جبہ شریف اور ایک روایت میں آئے کہ پورا لباس یہ عطا فرمائے. بار صورت انہوں نے جا کر حضرت اویس قرنی رضی اللہ تعالیٰ عنہ کو سرکار کا وہ لباس دیا. آپ نے نہایت ادب احترام کے ساتھ وہ لباس لیا. انہوں نے کہا نبی پاک علیہ الصلوۃ والسلام نے یہ ارشاد فرمایا ہے کہ اویس کو میرا سلام کہنا, اپنے لیے بھی دعا کرانا, دعائے مغفرت بھی کرانا, اور میری امت کے لیے ان سے کہنا کہ دعائے مغفرت کریں. انہوں نے لباس ایک جگہ رکھا اور جا کر اللہ کی بارگاہ میں دعا کی, اے الہ العالمین میں اس لباس کو اس وقت تک زیب تن نہیں کروں گا جب تک میرے آقا صلی اللہ علیہ وسلم کی ساری امت کو نہ بخش. اللہ نے فرمایا کہ ہم نے اتنوں کو بخش دیا. انہوں نے کہا نہیں, اور کہا ہم نے اتنوں کو بخش دیا. کہا نہیں, اے الہ العالمین ساری امت کو. جب کافی دیر ہوئی تو یہ دونوں حضرات وہاں پہنچ گئے. حضرت اویس قرنی رضی اللہ تعالیٰ نے کہا آپ کیوں آ گئے؟ کہا کافی دیر ہو چکی تھی تو ہم یہ دیکھنے آئے تھے کہ کیا ہوا. آپ نے فرمایا میں اللہ تبارک و تعالیٰ کی بارگاہ میں یہی عرض کر رہا تھا कि मेरे आका सल्लल्लाहु अलैहि वसल्लम की पूरी उम्मत को बख्श दे, अगर आप कुछ देर और तवक्कुफ़ फरमाते तो पूरी उम्मत को बख्श दिया जाता। बहर सूरत इससे ये पता चला कि हज़रत उवैसे करनी रज़ी अल्लाह ताला अन्हु का मकाम नबी पाक अलैहिस्सलाम की निगाह में और अल्लाह तबारक व ताला की बारगाह में क्या था। हज़रत उवैसे करनी रज़ी अल्लाह ताला अन्हु ने नबी पाक अलैहिस्सलाम की ज़ियारत नहीं की। रिवायत में आता है कि एक दिन शदीद ग़लबा मोहब्बत तारी हुआ, मिलने की तड़प पैदा हुई कि किसी तरह मैं आका दो जहां सल्लल्लाहु अलैहि वसल्लम की बारगाह में पहुंचूं और आपके दीदार पुरअनवार से अपनी प्यास को बुझाऊं, अपने दिल को सुकून दूं। अच्छा, वजह यह थी कि आपकी वालदा मोहतरमा ज़ईफ़ थी, नाबीना थी, आप तनहा उनकी देखभाल करते थे, शुतरबानी करते थे, उससे जो उजरत मिलती थी उससे खाना जो कुछ मैसर होता था वो ख़ुद भी खाते थे, वालदा मोहतरमा को भी खिलाते थे। जब ग़लबा इश्क़े नबी सल्लल्लाहु अलैहि वसल्लम आप पर तारी हुआ, तड़प पैदा हुई, वालदा से इजाज़त ली, इजाज़त हो तो मैं अपने आका सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत कराऊँ। वालदा ने फरमाया सिर्फ चार पहर की इजाज़त है, इसलिए कि मेरे पास कोई नहीं है, तुम चले जाओगे, मैं तन्हा हूँ, नाबीना हूँ, ज़ईफ़ हूँ, सिर्फ चार पहर में तुम जाओ और ज़ियारत करके वापस आ जाओ। हज़रत वैसे करनी रज़ी अल्लाह ताला अन्हु ने ज़रूरत की चीज़ें आपके बिल्कुल करीब रख दी, कुछ खाने की चीज़ें रख दी कि उनको ज़रूरत हो तो वो उनको इस्तेमाल कर लें और तेज़ी के साथ अपने घर से निकले कि किसी तरह मैं मदीने तैयबा पहुँचूँ और नबी पाक अलैहिस्सलाम की ज़ियारत से मुशर्रफ़ हो जाऊँ। सफ़र करते करते चार पहर गुजर गए, जब वहाँ पहुँचे तो उम्मुल मोमिनीन सैयदा आयशा सिद्दीक़ा रज़ी अल्लाह ताला अन्हा काशाने नबुव्वत में थी। किसी ने ख़बर दी कि कोई शख्स आया है, नबी पाक अलैहिस्सलाम से मुलाकात करना चाहता है। इत्तेफ़ाक़ ये था या अल्लाह तबारक व ताला की कोई हिकमत थी या मसलहत थी कि नबी पाक अलैहिस्सलाम किसी गज़वे में तशरीफ़ ले गए। इसमें भी कई रिवायतें हैं, बाद में ये था कि किसी काम से तशरीफ़ ले गए थे और बाद रिवायत में कि किसी गज़वे में या किसी जंग में आप तशरीफ़ ले गए। लेकिन जाने से कबल अल्लाह के हबीब अलैहिस्सलाम ने फरमाया था, आयशा एक आने वाला आएगा यमन से, उसका यह हुलिया होगा, उसके बाल घर से अटे हुए होंगे, उसकी दाढ़ी लंबी होगी, उसके चेहरे पर एक रौब होगा, वो आम सा लिबास पहना होगा, एक चादर ऊपर डाली हुई होगी, वो मुझसे मुलाकात के लिए आएगा, वो मेरी ज़ियारत के लिए आएगा, तो उसे रोकना, जब मेरी ज़ियारत के लिए आए तो उसे रोकना। इन्होंने जब मुलाकात की उम्मुल मोमिनीन से वो समझ गई, उन्होंने कहा कि नबी पाक अलैहिस्सलाम तशरीफ़ ले गए हैं। जब ये सुना कि सरकार मौजूद नहीं है तो दिल पर सख्त सदमा हुआ और सोचा कि मैं इतनी दूर से मुलाकात के लिए आया था, न जाने अल्लाह की क्या मसलियत है कि मैं यहाँ पर आया और सरकार किसी मुहिम पर तशरीफ़ ले गए। बड़ा सदमा हुआ और उनकी आँखों से आंसू निकल आए। वो तो इस ख्याल में थे कि अब नबी पाक अलैहिस्सलाम काशाने नबुव्वत से बाहर तशरीफ़ लाएंगे, मैं सरकार की ज़ियारत करूँगा। लेकिन जब उम्मुल मोमिनीन ने ये फरमाया तो फौरन वापस पलटे, उम्मुल मोमिनीन को हुजूर पुरनूर अलैहिस्सलाम की बात याद आ गई कि उसे रोकना, वो मेरा आशिक है, वो मेरे दीदार के लिए आएगा। उन्होंने कहा आप ठहर जाएं, सरकार दो आलम अलैहिस्सलाम अभी आने वाले हैं, कुछ देर के बाद आ जाएंगे, आप कुछ देर मस्जिद में बैठ जाएं, आका का इंतज़ार कर लें। लेकिन हज़रत वैसे करनी रज़ी अल्लाह तआला ने अर्ज़ की, मैं अपनी वालदा से सिर्फ इतने वक्त की इजाज़त लेकर आया था जिसमें से आधा वक्त गुजर चुका है, अब सिर्फ इतना वक्त बाकी है जो मेरे रास्ते में जाने में खर्च होगा, उससे पहले पहले मुझे अपनी वालदा मोहतरमा की खिदमत में पहुँचना है। ये कहकर आप रोते हुए वहाँ से रुखसत हुए और तेज़ी के साथ रवाना हो गए। आपके जाने के कुछ देर के बाद ही अल्लाह के हबीब अलैहिस्सलाम अपने सहाबा के साथ तशरीफ लाए। उम्मुल मोमिनीन सैयद आयशा सिद्दीका रजी अल्लाह तआला ने सारा हाल बयान किया। नबी पाक अलैहिस्सलाम ने फरमाया, ये उबैस करनी है जो मेरा आशिक है और मुझसे मुलाकात के लिए आया था। सहाबा से फरमाया कि फौरन जाओ, दौड़ो, जहां भी वो मिले उसे मेरे पास ले आओ, मुझे भी उससे मिलना है और उसे मुझसे मिलने का बेहद इश्तियाक है। वो मेरी मोहब्बत में, मेरे इश्क में, मेरे दीदार से मुशर्रफ होने के लिए आया था। अफसोस के वो वापस चला गया बगैर मिले। सहाबा दौड़ गए, मदीने के अतराफ में देखा, लेकिन हजरत उबैस करनी रजी अल्लाह तआला ने वहां से काफी दूर निकल चुके थे। वालदा की इताअत का गलबा, वालदा की मोहब्बत, उनकी देखभाल और ये फिक्र कि उनको कौन देखेगा, ये हजरत उबैस करनी रजी अल्लाह तआला ने के दिल में थी। इसीलिए फौरन वापस पलट गए और तेजी के साथ सफर करते करते अपनी वालदा मुहतरमा की खिदमत में पहुंच गए। इस तरह उन्हें नबी पाक अलैहिस्सलाम की जियारत नहीं हुई, लेकिन रिवायत में ये आता है कि जब सहाबा ने अर्ज की, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, जिस शख्स का आप जिक्र कर रहे हैं, सरकार ने फरमाया था ना, इन्न रजुल यातीकुम मिनल यमन युकालु लहु उवैस, कि यमन से एक शख्स आएगा उसका नाम उवैस होगा, तो जिसका जिक्र आप फरमा रहे हैं क्या उसने आपको देखा है, क्या उसने आपकी जियारत की है? फरमाया, जाहिरी तौर पर मेरी जियारत नहीं की, लेकिन बातनी तौर पर उसने मेरी जियारत की। इन अल्फाज पर गौर करें, बातनी तौर पर मेरी जियारत की है। इससे यह पता चला कि हजरत उवैस करनी रदी अल्लाह तआला ने बाकायदा नबी पाक अलैहिस्सलाम की सोहबत इख्तियार नहीं की, आपकी सोहबत में नहीं बैठे, ज़ाहिरी आंखों से आपका दीदार नहीं किया, मुलाकात के लिए, दीदार के लिए तशरीफ़ ले गए, लेकिन अल्लाह की मजलियत थी कि आका तशरीफ़ फरमा नहीं थे। ये वालदा की मोहब्बत में और उनसे जितने वक्त की इजाज़त लेकर आए थे वापस पलट आए, लेकिन मेरा ईमान और यकीन ये कहता है कि उनकी जो मोहब्बत थी, जो तड़प थी, जो लगन थी और जो सच्चा इश्क था उनके दिल में, यकीनन अल्लाह तबारक व ताला ने बातनी तौर पर अपने महबूब सल्लल्लाहु अलैहि वसल्लम की जियारत से उन्हें मुशर्रफ किया होगा। यही वजह है कि आज हम देखते हैं कि सिलसिले उवैसिया जो कायम है, आप देखते ना कि तमाम सलासिल हैं, कादरिया, चिश्तिया, नक्शबंदिया, सोरवर्दिया, कि एक बुजुर्ग ने दूसरे को खिलाफत दी, दूसरे ने तीसरे को, तीसरे ने चौथे को, और जिन जिन को खिलाफत मिली एक दूसरे के दस्ते मुबारक पर वो बैत होते रहे और वो सिलसिला आज तक जारी है। लेकिन सिलसिला उवैसिया जो है ये खालिस रूहानी सिलसिला, और सिलसिले से जो भी वाबस्ता हुआ उसे हजरत उवैस करनी रदी अल्लाह तआला की रूहानियत से, रूहानी फ्यूज़ व बरकत से मुस्तफीज होने का मौका मिला। बहुत सारे वाकयात हैं जिनसे ये जाहिर होता है कि बुजुर्गान दीन औलिया कामिलीन ने किसी ने ख्वाब में, किसी ने बेदारी में, किसी ने किसी सूरत में आप रदी अल्लाह तआला की जियारत की और आपने अपने रूहानी फ्यूज़ व बरकत से उन्हें मुस्तफीज फरमाया। तो सिलसिला वैसिया जारी है। हमारे सिलसिले अशरफिया के बानी तारिक सल्तनत महबूब यजदानी हजरत मखदूम सुल्तान सैयद अशरफ जहांगीर समनानी नव्वर अल्लाह मरकदहू ने सिलसिले उवैसिया की खिलाफत भी दीगर बुजुर्गों से हासिल की और वही सिलसिला आज तक चला रहा। मेरे जद्दे आला कुतुब रब्बानी हजरत अबू मखदूम शाह सैयद मोहम्मद ताहिर अशरफ अल अशरफिया जीलानी नव्वर अल्लाह मरकदहू ने हजरत सैयद अमीर अली शाह कम्बल पोश रहमतुल्लाह अलैह, जो सिलसिले उवैसिया के एक बुजुर्ग थे, उनकी ज़ेर निगरानी कश्मीर की पहाड़ियों में मुख्तलिफ औकात में मुख्तलिफ अदवार में 12 साल चिल्ला कशी की, यानी मुसलसल नहीं मुख्तलिफ सालों में की, जो मुकम्मल अगर लगाया जाए तो 12 साल बनते हैं। इसके बाद सिलसिले उवैसिया की खिलाफत उनको मिली, जो वालिद गिरामी हजरत अबू मोहम्मद शाह सैयद अहमद अशरफ अल अशरफी अल जिलानी नव्वर अल्लाह मरकदहू को उन्होंने अता की और उन्होंने इस फ़कीर को और दीगर बिरादरान को अता की। कहने का मकसद ये कि ये एक रूहानी सिलसिला है, سلسلہ اویسیہ، اور اس کے بزرگوں نے حضرت اویس قرنی رضی اللہ تعالیٰ عنہ سے روحانی فیوز و برکات حاصل کیے۔ حضرت اویس قرنی رضی اللہ تعالیٰ عنہ کا ذریعہ معاش شتربانی تھا، اونٹ چراتے تھے، جو اجرت ملتی تھی اس سے اپنا اور اپنی والدہ کا پیٹ پالتے تھے، اور ایک روایت میں آیا کہ کھجور کی گٹھلیاں جمع کر کے ان کو فروخت کر کے ان سے بھی اپنا ذریعہ معاش حاصل کرتے تھے۔ معمولات یہ تھے کہ ساری رات اللہ تبارک و تعالیٰ کی عبادت و ریاضت کرتے تھے، نوافل پڑھتے تھے، سجدہ کرتے تھے، تلاوت قرآن کرتے تھے، دیگر ان کے جو جو معمولات تھے وہ رات میں پوری رات جاگ کر گزارتے تھے، دن میں روزہ رکھتے تھے اور کثرت کے ساتھ روزے رکھتے تھے۔ بہت کم ایسا ہوتا تھا کہ آپ بغیر روزے کے ہوں، اور روزہ بھی صرف کھجور سے سحری اور کھجور سے افطار۔ اگر تھوڑا بہت کھانا رات میں بچ جاتا فقرا مساکین میں تقسیم کر دیتے، کھجوریں بچ جاتی فقرا مساکین میں تقسیم کر دیتے، اور عرض کرتے ہیں الہ العالمین اگر آج کی رات کوئی بھوکا سو جائے تو اویس سے اس کے متعلق سوال نہ کرنا، اس لیے کہ میرے پاس جو کچھ تھا میں نے سب تقسیم کر دیا، میرے پاس کچھ نہیں۔ یہ آپ کے معمولات تھے، یہ آپ کی کیفیت تھی۔ پتہ یہ چلا کہ آپ نے ساری زندگی عبادت و ریاضت میں گزاری۔ آپ کے مزار مبارک کے متعلق بہت سارے اقوال ہیں۔ ایک قول یہ ہے کہ مزار مبارک عراق میں ہے، اس فقیر نے وہاں بھی زیارت کی مزار مبارک کی۔ ایک قول یہ ہے کہ عمان کا ایک علاقہ سلالہ، وہاں پر ایک پہاڑی پر ایک مزار ہے، وہاں بھی لکھا ہے حضرت اویس قرنی رضی اللہ تعالی عنہ، اور وہاں کے لوگوں نے بتایا کہ یہ علاقہ پہلے یمن میں تھا، بعد میں یہ اس سے الگ ہو گیا۔ اسی طرح مورخین نے یہ لکھا ہے کہ سات مقامات پر آپ کے مزارات ہیں، سات مقامات پر، یعنی وہ مزارات جو آپ کے نام نامی اسم گرامی سے منسوب ہیں۔ کسی نے کہا کہ ملک شام میں جو مزار ہے اس کی حقیقت یہ ہے کہ وہی آپ کا اصلی مزار ہے، اور آپ کے وصال مبارک سے قبل سات آدمی ولی تھے یا ابدال تھے، وہ آئے، ان کی شکل اللہ نے آپ کی شکل کے مطابق کر دی، اور ان کے جہاں جہاں مزارات بنے اور لوگوں نے دیکھا تو انہوں نے منسوب کر دیا کہ یہ حضرت اویس قرنی رضی اللہ تعالیٰ عنہ کا مزار مبارک ہے۔ لیکن کثرت اقوال یہ ہے کہ ملک شام میں آپ کا مزار مبارک ہے۔ آپ جنگ صفین میں حضرت علی کرم اللہ تعالیٰ وجہ الکریم کے ساتھ شریک ہوئے اور لڑتے ہوئے جامع شہادت نوش کیا۔ بعض حضرات نے یہ بھی لکھا ہے کہ آپ کا وصال ویسے ہوا، لیکن اکثر کا قول یہ ہے کہ جنگ صفین میں حضرت علی شیر خدا رضی اللہ تعالیٰ عنہ کی طرف سے آپ لڑے اور آپ نے جامع شہادت نوش کیا۔ مزار مبارک مرجع خلائق ہے۔ ہم نے آپ کی یہ سیرت کے چند گوشے جو مختلف کتب سے اور مختلف علماء کے اقوال سے اور احادیث میں جو جو بھی آپ کی نشانیاں تھیں وہ ہم نے سب جمع کر کے آپ کے سامنے پیش کی۔ پتہ یہ چلا کہ حضرت اویس قرنی رضی اللہ تعالیٰ عنہ نبی پاک علیہ الصلوۃ والسلام کے ایسے نادیدہ عاشق، جنہوں نے اس دور میں ہوتے ہوئے آپ کی زیارت نہیں کی، اور زیارت نہ ہونے میں اللہ تبارک و تعالیٰ کی کیا مصلحت تھی کہ آپ مدینہ طیبہ پہنچے، سرکار وہاں تشریف فرما نہیں تھے، والدہ محترمہ کی محبت اور ان کی اطاعت آپ پر غالب تھی، جتنا وقت ان سے کہہ کر آئے تھے اس سے زیادہ رکنا نہیں چاہتے تھے، روانہ ہو گئے۔ لیکن ہمارا یہ یقین ہے اور ایمان کامل ہے کہ اللہ تبارک و تعالیٰ نے کرم فرمایا ہوگا، اور نبی پاک علیہ الصلوۃ والسلام نے بھی نگاہ کرم فرمائی ہوگی، اور باطنی طور پر اپنی زیارت سے ان کو ضرور ضرور مشرف کیا ہوگا۔ ان کے بڑے فضائل بڑے مناقب ہیں، ان کی دعا سے جو دعائے مغفرت انہوں نے امت کے لیے کی، یقیناً اللہ تبارک و تعالیٰ 70,000 क्या बल्कि इससे ज़ायद लोगों को, गुनाहगारों को सिर्फ उनकी दुआ से, एक शख्सियत उनकी दुआ से अल्लाह तबारक व ताला बख्श देगा। अल्लाह पर तवक्कुल था, भरोसा था। किसी ने कहा कि मैं आपको कुछ देना चाहता हूँ, फरमाया क्या दोगे, कहा ये दिरहम ये दिनार, कहा ये तुम इस बात का सबूत देते हो और इस बात की यकीन दहानी कराते हो कि ये दीनार मेरे पास मौजूद रहेंगे, मुझे मौत नहीं आएगी, हो सकता है कि अभी एक मिनट के बाद मुझे मौत आ जाए, तो ये दिरहम और दीनार किस काम। आपका भरोसा सिर्फ अल्लाह ताला की ज़ात पर था। दुनिया से बेरगबती थी, वीराने में रहते थे, एक छोटी सी झोपड़ी थी, छोटा सा मकान था और उसी में सिर्फ ज़रूरियात ज़िंदगी। एक वक्त में तमाम कपड़े तक खैरात कर दिए थे। एक दिन जब घर से बाहर ना निकले तो लोगों ने पूछा, तो फरमाया कि मेरे पास बाहर निकलने के लिए लिबास नहीं है कि मैं लिबास पहनकर बाहर निकलूं, मैंने सब अल्लाह की राह में खैरात कर दिया। सिर्फ एक लिबास, एक चादर ऊपर ओढ़ते थे, एक पैजामा नीचे होता था और इसी में उन्होंने सारी ज़िंदगी गुजारी। कसरत से रोज़े रखे, रात में इबादत की, दिन में लोगों की मदद करते थे, शुतरबानी करते थे, वही दरियाए माश था। अल्लाह तबारक व ताला ने उन्हें बड़ा मकाम और बड़ा मर्तबा अता फरमाया। और इसकी सबसे बड़ी दलील ये है कि नबी पाक अलैहिस्सलाम ने अपने जलील कदर सहाबा हज़रत अली शेर खुदा रदी अल्लाह ताला अन्हु, हज़रत उमर रदी अल्लाह ताला अन्हु को आपसे मुलाकात के लिए भेजा। उन्होंने अपना भी सलाम पेश किया, सरकार दो आलम अलैहिस्सलाम का भी सलाम पेश किया, अपने लिए भी दुआ कराई और दरख्वास्त की कि नबी पाक अलैहिस्सलाम की इस उम्मत के लिए भी आप दुआए मग़फ़िरत करें। हमें उम्मीद है कि इंशाअल्लाह ताला हज़रत उवैस क़रनी रज़ी अल्लाह ताला अन्हु ने इस उम्मत के लिए जो दुआ की है, यकीनन अल्लाह तबारक व ताला उनकी दुआ से हम जैसे गुनाहगारों को ज़रूर ज़रूर बख्शेगा और उनके गुनाहों को माफ़ फरमा दे। अल्लाह रब्बुल आलमीन की बारगाह में दुआ है, बेशुमार रहमत नाजिल फरमाए उनके मरकद मुबारक पर और उनकी नालैन से लगे हुए ज़र्रों के सदक़े में हम सब गुनाहगारों के गुनाहों को माफ़ फरमाए। वाखिर दावाना अनिल हम्दुलिल्लाह रब्बिल आलमीन।